إن في الجسد مضغة إذا صلحت صلح الجسد كله، وإذا فسدت فسد الجسد كله، ألا وهي القلب، أو كما قال صلى الله تعالى عليه وسلم، رواه البخاري. بزرگوں بھائیو، دوستو، عزیزو، کائنات کا وجود اللہ کی عبادت کے لیے ہے. مجھے اور آپ کو جو اللہ تعالیٰ نے پیدا فرمایا ہے، اللہ نے، ہمارا اصل مقصد اللہ کی عبادت ہے. دنیا ایک ضرورت ہے، اس لیے کہ یہاں زندگی گزارنا ہے، تو زندگی گزارنے کے لیے ہمیں دنیا کی ضرورت ہے. انسان کو کھانے کی ضرورت ہے، پینے کی ضرورت ہے، بیوی بچوں کے حاجت، مکان، یہ ساری ضرورتیں ہیں، اور اس ضرورت کو پورا کرنے کے لیے ہمیں دنیا کمانے کی اجازت دی. لیکن دنیا کمانا دوسرے نمبر پر ہے، ہمارا مقصد دنیا کمانا نہیں ہے، مقصد اللہ کی عبادت ہے. ما خلقت الجن والانس الا ليعبدون، ہم نے انسان اور جنات کو پیدا کیا ہے ہماری عبادت کے لیے. بلکہ یہ کائنات، یہ دنیا، یہ آسمان، یہ زمین، یہ ستارے، یہ آفتاب، یہ سن، یہ مون، یہ مہتاب، یہ سمندر، یہ پانی، یہ دنیا کی تمام مخلوق اسی وقت تک ہے جب تک کہ اس زمین پر اللہ اللہ کہنے والا موجود ہے. یہ مسئلہ خوب سن لیں، چاہے غیروں کی سمجھ میں آئے یا نہ آئے، یہ لوگ سمجھیں یا نہ سمجھیں، لیکن دنیا کا وجود تب تک ہے جب تک کہ یہ مومن موجود ہے. اور جس دن یہ مومن، دنیا سے آخری مومن اللہ کہنے والا رخصت ہو جائے گا، دنیا کا مقصد ختم ہو جائے گا، اللہ کا مقصد ختم ہو جائے گا. اور جب مقصد ختم ہو گیا تو پھر اس دنیا کو باقی رکھنے کی کوئی ضرورت نہیں ہے. پھر اللہ آفتاب کو گرا دے گا، پھر مون کو گرا دے گا، پھر آسمان کو گرا دے گا، پھر زمین ختم، پھر سمندر ختم، پھر پہاڑ اور ماؤن ختم، دنیا کی ساری چیزیں ختم. میں اس کو ایک مثال اور ایگزامپل کے ذریعے سے آپ کو سمجھاؤں. آپ نے شامیانہ بنایا، ٹینٹ بنایا. اب کوئی پوچھے کہ یہ ٹینٹ کب تک رہے گا، یہ شامیانہ کب تک رہے گا، تو آپ کا جواب ہوگا، ہمارے وہاں نکاح ہے، شادی ہے، یا اجتماع ہے، تو جب تک اجتماع ہے یہ ٹینٹ باقی رہے گا. یہ جب تک نکاح ہے، شادی کا مسئلہ ہے، وہاں تک یہ خیمہ اور شامیانہ باقی رہے گا. اور جس دن نکاح ختم، شامیانہ کو ختم کر دیا جاتا ہے، تو جب تک مقصد ہے، شامیانہ باقی ہے، ٹینٹ باقی ہے. اور جب مقصد ختم ہو گیا تو ٹینٹ بھی اٹھا لیا جاتا ہے. آپ تفریح کے لیے نکلتے ہیں تو ساتھ میں خیمہ لے جاتے ہیں. آپ نے کہیں تین دن چار دن قیام کیا تو خیمہ ڈال دیا. اب کب تک یہ خیمہ رہے گا؟ جب تک آپ وہاں رہو گے. جب آپ اٹھ گئے تو اس خیمے کو اٹھا کر کے آپ لے آتے ہیں. آپ نے دیکھا ہوگا کہ مزدلفہ کے اندر ہمارے لیے، یا عرفہ کے اندر ہمارے لیے ٹینٹ لگائے جاتے. یہ ٹینٹ کب تک ہے؟ جب تک کہ حاجی وہاں ہے. جب حاجی وہاں سے چلا گیا تو ٹینٹ کو اٹھا کر کے لپیٹ دیا جاتا ہے. تو جس مقصد کے لیے اس ٹینٹ اور اس خیمے کو بنایا گیا، وہ مقصد جب تک ہے وہ ٹینٹ باقی ہے، اور جب وہ مقصد ختم تو اس ٹینٹ، اس شامیانے کو اٹھا لیا جاتا ہے. جب یہ اگزامپل سمجھ میں آ گیا تو سمجھو دنیا کا مقصد اللہ کی عبادت ہے. جب تک عبادت ہے، یہ اللہ کا ٹینٹ اور شامیانہ قائم رہے گا. اور جس دن اللہ کی عبادت ختم اور اللہ کہنے والا ختم، اس دن اللہ اس ٹینٹ کو ختم کر دے گا، اس شامیانے کو ختم کر دے گا. اسی کو قرآن میں قیامت کہا گیا. قیامت اسی کا نام ہے. معلوم یہ ہوتا ہے کہ دنیا کا وجود مومن کے وجود پر ہے. مومن ہے تو دنیا ہے، مومن نہیں تو دنیا نہیں. جناب نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے، لا تقوم الساعة حتى يقال في الارض اللہ اللہ. قیامت اس وقت تک قائم نہیں ہوگی جب تک کہ زمین پر اللہ اللہ کہنے والا موجود ہے. یعنی مومن موجود ہے. تو اس کائنات کا وجود مومنوں کی بنیاد پر ہے، چاہے یہ غیروں کی سمجھ میں آئے یا نہ آئے، چاہے عیسائیوں کے، یہودیوں کے، ہنود کے، مستشرقین کے، مشرقین کے سمجھ میں آئے یا نہ آئے. اس لیے کہ اس کائنات کا وجود ٹیکنالوجی کی بنیاد پر نہیں ہے، سائنس کی بنیاد پر نہیں ہے، بلکہ اس کائنات کا وجود اللہ اللہ کی بنیاد پر ہے، نماز کی بنیاد پر ہے، عبادت کی بنیاد پر، اس کی یادوں کی بنیاد پر ہے. لیکن ایک مسئلہ یاد رکھیں، بہت سے لوگوں کے ذہن میں ایک سوال یہ ہوتا ہے کہ جب ہماری وجہ سے دنیا قائم ہے تو پھر مسلمان ذلیل کیوں ہیں؟ مسلمان کو مارا کیوں جا رہا ہے؟ مسلمان کی بے عزتی کیوں ہو رہی ہے؟ مسلمان کو چاروں طرف سے پریشان کیوں کیا جا رہا ہے؟ پورا ورلڈ آپ دیکھ لیں، پورا عالم آپ دیکھ لیں، پوری دنیا آپ دیکھ لیں، ہماری ذلتی، ہمارے حالات، ہمارے مصائب، ہماری پریشانیاں، طرح طرح کے ہمارے مصائب. تو سوال یہ ہوتا ہے کہ جب ہماری بنیاد پر اس دنیا کو قائم رکھا تو ہم تو اس دنیا کے گولڈ ہو گئے، ہم تو اس دنیا کے ڈائمنڈ ہو گئے، ہم تو اس کائنات کے بہترین چیز بن گئے، تو ہماری ہی وجہ سے کائنات قائم ہے، تو پھر تعالیٰ جل شانہ نے ہم پر حالات کیوں ڈالے ہیں؟ یہ ایک ذہنی طور پر سوال پیدا ہوتا ہے، اور ہر مومن کے ذہن میں یہ سوال پیدا ہوتا ہے. اس کا جواب یہ ہے کہ ایک ہے صورت ایمان اور ایک ہے حقیقت ایمان. ایک صورت ایمان ہے اور ایک حقیقت ایمان. ایک ہوتی ہے اوریجنل شے اور ایک ہوتی ہے آرٹیفیشل شے. آرٹیفیشل اور اوریجنل میں زمین آسمان کا فرق ہوا کرتا ہے. میرے اور آپ کے مکان میں بنانا ہے، شوکیس میں رکھا ہوا، لیکن وہ پلاسٹک کا ہے، بڑا خوبصورت لگتا ہے لیکن وہ کھانے کے کام کا نہیں ہے، وہ تو پلاسٹک کا بنا ہوا ہے. میرے اور آپ کے مکان میں شوکیس میں ایپل رکھا ہوا ہے، بڑا خوبصورت لگتا ہے لیکن وہ کھانے کے کام کا نہیں ہے، وہ تو پلاسٹک کا ہے، یہ آرٹیفیشل ہے. آپ نے کہیں دیکھا ہوگا کہ لائن اور شیر بنایا گیا ہے، وہ پلاسٹک کا بنا ہوا ہے، ہمارا بچہ بھی اس پر بیٹھ جاتا ہے، اس کو مارتا ہے، اس کے کان پکڑتا ہے، چونکہ وہ پلاسٹک کا ہے، اس کی حقیقت کچھ نہیں ہے. اور اگر اوریجنل شیر آ جائے، اوریجنل لائن آ جائے، تو بچہ تو بہت دور کی بات، ہم بڑے بھی کھڑے نہیں رہیں گے، ہمارا بھی حال یہ ہوگا کہ وہاں کوئی وہاں خرابی نہیں رہے گا اس کے قریب. تو اوریجنل اور چیز ہے، آرٹیفیشل اور چیز ہے، اور آرٹیفیشل کے اندر کوئی حقیقت نہیں ہوا کرتی ہے، اوریجنل میں حقیقت ہوا کرتی ہے. ظاہر سی بات ہے ہم مسلمانوں کا ایمان، میں اپنے آپ کو بھی الگ نہیں کر رہا ہوں، میں بھی آپ ہی میں ہوں، ہم مسلمانوں کا ایمان یہ آرٹیفیشل ایمان بن گیا ہے، حقیقی ایمان نہیں. صورت ایمان ہے، حقیقی ایمان ہمارے پاس نہیں ہے. کیوں؟ اس لیے کہ حقیقی ایمان ہوتا تو مومن کی نماز کبھی غائب نہ ہوتی، اگر حقیقی ایمان ہوتا تو مومن کا روزہ کبھی غائب نہ ہوتا، اگر حقیقی ایمان ہوتا تو مومن کی زکات کبھی غائب نہ ہوتی، اگر حقیقی ایمان ہوتا تو مومن کے اخلاق کبھی غائب نہ ہوتے، اگر حقیقی ایمان ہوتا تو مومن بازار میں بھی مومن ہوتا، مسجد میں بھی مومن ہوتا، مومن مارکیٹ میں بھی مومن ہوتا، اور اللہ کے گھر میں بھی مومن ہوتا، یہ ہر جگہ مومن بن کر کے رہتا. لیکن میرا آپ کا ایمان یہ ہے کہ ہم صف اول میں مسجد میں آ گئے تو دو ہاتھ سے توبہ کر رہے ہیں، اور مارکیٹ میں جا رہے ہیں تو انہی دو ہاتھوں سے فراڈ کر رہے ہیں، دھوکہ دے رہے ہیں، جھوٹ بول رہے ہیں، اللہ کے نام کی بے حرمتی کر رہے ہیں، اللہ کے نام کی قسم کھا کر کے ہم جھوٹ بول رہے ہیں باتوں میں. ہم نے جب کسی سے قرض لیا ہے، ہم قرض واپس کرنے کے لیے تیار نہیں ہیں، لوگوں کے رقومات دینے کے لیے تیار نہیں ہیں. لوگوں کا قرض تو ایک اور بات ہے، اپنی حقیقی بہن کی میراث دینے کے لیے ہم تیار نہیں ہیں. جو میں نہیں دے رہا ہوں، میرا اللہ دے رہا ہے. والد کے مرنے کے بعد جو بہنوں کے حقوق ہیں، جو بھائی کے حقوق ہیں، وہ بڑا بھائی نہیں دے رہا ہے، بلکہ اللہ دے رہا ہے. اس لیے کہ وہ مال اب والد کا نہیں رہا، بلکہ وہ اللہ کے پاس گیا، اور پھر اللہ نے ہر ایک کے حقوق بیان فرمائے کہ بھائی کو اتنا ملے گا، بہن کو اتنا ملے گا تو اللہ دے رہا ہے. اسی لیے حصے جو ہیں وہ اللہ تعالیٰ نے قرآن کریم میں بیان فرمائے, یوصیکم اللہ فی اولادکم للذکر مثل حظ الانثیین فإن کن نساء فوق اثنتین فلہن ثلثا ما ترک. اللہ نے خود حصے بیان فرمائے. تو جو مومن اپنی بہن کی میراث نہیں دیتا ہے, اپنے بھائی کی میراث نہیں دیتا ہے, جس سے قرض لیا اس کا قرض واپس نہیں کر رہا ہے, اس کو رلا رہا ہے, اس کو پریشان کر رہا ہے, پارٹنر میں پیسے لیے اور پارٹنری برابر نہیں کر رہا ہے, اور اس کے حقوق کو جھوٹ بول کر کے لے رہا ہے, ایک امانت کے طور پر ایک بزنس کھول رہا ہے اور اس کے اندر اس کے شیئر ظاہر کر رہا ہے, لوگ بظاہر شیئرز خرید رہے ہیں اور پھر بعد میں دھوکا اور فراڈ کر کے وہ سارے پیسوں کو سمیٹ کر کے چلا جاتا ہے, یہ حقیقی ایمان کی دلیل نہیں ہے, یہ صورت ایمان کی دلیل ہے. آرٹیفیشل ایمان ہے, حقیقت ایمان نہیں ہے. حقیقی ایمان کس کو کہتے ہیں؟ آئیے میں کچھ مثالیں بتاؤں آپ. حضرت ابو سلمہ رضی اللہ تعالیٰ مکہ المکرمہ سے ہجرت کر کے مدینہ المنورہ تشریف لے جا رہے. ہجرت کا زمانہ تھا, جناب نبی کریم صلی اللہ علیہ وسلم نے ہجرت کا حکم فرمایا تھا, اللہ کا حکم تھا کہ ہجرت کرو, میرے نبی کی مدد کرو مدینہ جا کر. ابو سلمہ جب مکے سے نکلے اپنی بیوی کے ساتھ, ان کا نام ہے ام سلمہ, جو بعد میں ابو سلمہ کے انتقال کے بعد حضور پاک صلی اللہ علیہ وسلم نے ان سے نکاح فرمایا تھا, ام سلمہ رضی اللہ تعالیٰ. اور ابو سلمہ بہت اچھے آدمی تھے, بہت اچھے. روایتوں میں ہے بخاری شریف میں کہ ابو سلمہ کا جب انتقال ہوا, موت ہو گئی, تو ام سلمہ بہت روتی تھی, حضرت تسلی کے لیے گئے تو ام سلمہ رضی اللہ تعالیٰ عنہ کہنے لگی, اللہ کے حبیب میرے شوہر جیسا شوہر کہاں ملے گا, بڑا اچھا تھا, بہت اچھا تھا. ظاہر سی بات ہے کہ ام سلمہ کے یہ الفاظ بتا رہے ہیں کہ ابو سلمہ بہت اچھے تھے. فرمایا میرے شوہر جیسا شوہر مجھے کہاں ملے گا, تو حضرت نے فرمایا صبر کر, اللہ تعالیٰ اچھا آدمی دے گا. پھر اچھا آدمی, خیر عدت پوری ہو گئی, اس کے بعد حضرت نے خطبہ بھیجا اور نبی علیہ السلام سے نکاح ہوا. جب نکاح میں آ گئی تو حضرت نبی علیہ السلام نے فرمایا تیرے شوہر سے اچھا شوہر ملا یا نہیں ملا, اس لیے کہ تیرا شوہر امتی تھا اور میں نبی ہوں, تو تیرے شوہر سے اچھا شوہر ملا یا نہیں ملا. معلوم یہ ہوتا ہے کہ آپ صلی اللہ ابو سلمہ رضی اللہ تعالیٰ عنہ جو ہیں بہت اچھے آدمی تھے. جس وقت ہجرت کر کے مدینہ المنورہ تشریف لے جا رہے تھے, ساتھ میں بیوی بھی تھی, اہل مکہ نے کہا ابو سلمہ تو جا سکتا ہے, یہ ہماری بیٹی ہے, ہمارے مکے کی ہے, ہمارے وطن کی ہے, ہم اس کو نہیں لے جانے دیں. اب یہ نہیں کہ ابو سلمہ کو کتنی محبت تھی, پیار ہوگا, اور اب بیوی کی وجہ سے ابو سلمہ بھی ہجرت کو کاٹ دے, نہ. ابو سلمہ اپنی بیوی سے کہہ رہے ہیں ام سلمہ میں تجھے چھوڑ سکتا ہوں, میرے محبوب کو نہیں چھوڑ سکتا, بس میں جاؤں گا, میں تجھے مکے چھوڑ کر کے جا رہا ہوں, موقع ملے تو آ جانا ورنہ تو اللہ کے حوالے. یہ کہہ کر ابو سلمہ رضی اللہ تعالیٰ عنہ چلے گئے مدینہ المنورہ. بعد میں جب موقع ملا تو حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ بھی ہجرت کر کے پہنچ گئی. میں آپ کو یہ بتانا چاہتا ہوں, ہم سب اپنے دل پر ہاتھ رکھ کر کے بتائیں, کیا دین کے لیے کوئی یہ قربانی دے سکتا ہے اس زمانے میں؟ ہم سب سوچیں کہ کیا ہم سے یہ قربانی ہو سکتی ہے؟ ہمارا حال تو یہ ہے کہ ہم بیوی کے خاطر شریعت چھوڑ دیتے, ہم بیوی کے خاطر نماز چھوڑ دیتے, ہم اس کے فیشنیبل بنانے کے خاطر اپنی شریعت کو پامال کر دیتے ہیں کہ تو خوبصورت لگنی چاہیے چاہے میرے نبی کی سنتیں چھوٹ جائیں, تیرے اندر وہ سارے ناجائز باتیں بھی آ جائیں کوئی حرج نہیں, شریعت جانی چاہیے ایک طرف. اب میں اگزامپل آپ کو دے رہا ہوں, ایک صحابی رضی اللہ تعالیٰ عنہ, آپ نے بہت نام سنا ان کا, حضرت مصعب ابن عمیر رضی اللہ عنہ, غزوہ احد میں شہید ہو گئے. آپ لوگ جاتے ہیں نا احد میں, اب تو عمرے کے لیے रिवर के रिवर जा रहे हैं, जमातों की जमातें जा रही है, और साल में तीन तीन चार चार मर्तबा जा रहे हैं। मैं मना नहीं करता उम्रे में, लेकिन इतना भी न जाया करे। अगर चार मर्तबा जाते हैं तो एक मर्तबा जाए, दो मर्तबा जाए, बाकी पैसे बचाकर किसी गरीब का घर आबाद करते, किसी गरीब बच्ची का निकाह करा दे, किसी का टूटा हुआ मकान बना दे, किसी के टूटे हुए दिलों को मिला दे, किसी बुरहे का ताआवुन कर दे, किसी ज़ईफ का ताआवुन कर दे, किसी बेवा माँ की मदद कर दे जिसके आंसू अपनी औलाद को देख करके रो रहे हो। इस कोरोना के जमाने में बेशुमार औरतें जवान जवान बेवा हो चुकी, मासूम मासूम उनके बच्चे, मासूम मासूम। एक वाकया पेश आया, वो हमारे शागिद थे, अजीब व गरीब हाल, जिस हॉस्पिटल में वो कोविड के पिछले रूम में सोए हुए हैं, अगले रूम में उसकी औरत को बच्चा पैदा हो रहा है, बाप पीछे है कोविड में और अगले रूम में बच्चा पैदा हो रहा है, और बाप ने पीछे से कहलवाया कि अभी तो तुम मेरे पास आ नहीं सकते चूंकि मैं इस बीमारी में हूं, अल्लाह मुझे बहुत जल्द अच्छा कर देगा, दो पांच दिन में मैं घर आ जाऊंगा, फिर मैं नाम रखूंगा अपने बेटे का, मैं घर आ जाऊंगा और मैं नाम रखूंगा। उसको क्या पता था कि मैं अपने बच्चे को देख भी नहीं पाऊंगा, अपने मासूम को देखा भी नहीं, और छह सात दिन में उसके बाप का इंतकाल हो गया। ऐसे बेशुमार वाकयात है, ये तो मैंने एक एग्जाम, बेशुमार वाकयात है जिसमें न मालूम कितनी हमारी बेटियां बेवा हो चुकी है, मासूम मासूम बच्चे हैं। अगर चार उम्रे करते हैं तो दो कर लीजिए, अगर दो करते हैं तो एक कर लीजिए, और पैसे बचा लीजिए, किसी गरीब की मदद कर दीजिए, किसी उजरे हुए का ताआवुन कर दीजिए, किसी बेवा के सर पर हाथ रख दीजिए, किसी यतीम का ताआवुन कर दीजिए। खुदाए पाक की कसम, कयामत के दिन हमें उम्रे से ज्यादा सवाब मिले उस यतीम के ताआवुन पर, उस बेवा की मदद पर, उस उजरे हुए मकान पर, उस टूटे हुए मकान पर। बहुत सारे उलमा बेचारे गरीब होते हैं जिनका कोई ताआवुन करने वाला नहीं, और वो उलमा अपनी इज्जत के खातिर, अपने अपनी पाक दामनी के खातिर किसी से हाथ नहीं फैला सकते, इसलिए कि उनको हया आ रही है, उनको शर्म आ रही है, उनके छोटे छोटे बच्चे हैं, वो मुख्तसर तनख्वाहों में जिंदगी गुजार रहे हैं। आप उनका ताआवुन कर दीजिए, किसी का मकान आबाद होगा, अल्लाह हमारी औलादों का मकान आबाद करेगा, हमारी नस्लों का मकान आबाद करेगा। शर्त यह है कि बात समझ में आ जाए। उम्रे का ताल्लुक मेरी जात से है, और ये जितने काम हैं इसका ताल्लुक मेरे नबी की उम्मत से है, और अल्लाह के हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल-खल्कु अयालुल्लाह, अल-खल्कु अयालुल्लाह। ये जितनी है ना मखलूक इस जमीन पर, जितनी मखलूक है, अल्लाह के नबी कहते हैं, अल्लाह कह रहा है ये मेरा कुंबा है, ये मेरी फैमिली है, अल्लाह कह रहा है ये मेरी फैमिली है। तो जब मेरी फैमिली को कोई मदद करता है तो मुझे खुशी होती है या नहीं? तो अल्लाह के किसी उजरे हुए बंदे को या बंदी की हम मदद करेंगे तो क्या अल्लाह खुश नहीं होगा? यकीनन खुश होगा कि हमने उसकी फैमिली की मदद कर दी, उसका उसके बंदों का ताआवुन किया, उसकी बंदियों का ताआवुन किया। बहरहाल मेरे भाइयों, मुसाब इब्ने उमैर रदी अल्लाह तआला, आप उहद में जाते हैं, फोटो न खिंचवाओ वहां जाकर के, हम भी उहद में आए हुए, सब गलत तरीके। वहां जाकर जब हम फोटो खिंचवाते हैं ना, वो फोटो खिंचवाने की जगह नहीं है, वो इबरत की जगह, वो रोने की जगह है। मुसाब इब्ने उमैर जब शहीद हुए थे उहद के अंदर, और जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये बताया गया कि मुसाब शहीद हो गया, तो शहीद को उसी के कपड़ों में दफनाया जाता है, क्या हाल हुआ? सहाबा ने बताया, हजरत एक ही लुंगी बांधी हुई थी उन्होंने, तो एक ही तहबन थी, अब उस तहबन को खोल कर इनको जो है कफन देना है, इसलिए कि शहीद को गुसल नहीं दिया जाता। ये मुत्तफक अलैह फैसला है, शहीद को गुसल नहीं। उसकी वजह यह है कि कयामत के दिन इसी तरह मजलूम की हालत में अल्लाह के पास आएगा, उसके बदन से खून बह रहा होगा, और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाउनु लौनु दम वर रीहु रीहुल मिस्क, फरमाया कलर खून का होगा जब अल्लाह के पास आएगा, लेकिन उसमें से मुश्क की खुशबू आती हो, उसमें से मुश्क की खुशबू आती हो। बहरहाल मुसाब शहीद हो गए, हजरत को बताया गया जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कि एक ही चादर है, एक ही लुंगी है उनके पास, क्या किया जाए अब उनके कफन का। हजरत ने फरमाया उसी में दफन कर दो, उसी में दफन कर, ठीक है। अब उस लुंगी को खोल करके जब उसमें दफनाने लगे तो वो लुंगी इतनी छोटी थी, वो तहबन इतनी छोटी थी कि पांव ढांपते थे तो सर खुल जाता था और सर ढांपते थे तो पांव खुल जाते थे। अब क्या किया जाए, हजरत ने फरमाया सर ढांप दो, यानी चादर ऊपर खींच लो थोड़ी ताकि सर ढप जाए, इसलिए कि सर मोहतरम है तो इसको ढांप लो और पांव पर घास डाल दो। लेकिन मैं जब इस हदीस पर पहुंचता हूं बुखारी शरीफ में, मैं अपने तलबे अजीज को कहता हूं, वो दुनिया के गरीब थे, ईमान के बड़े मालदार थे, वो दुनिया के गरीब थे, उनके पास दुनिया इतनी नहीं थी लेकिन वो ईमान के बड़े मालदार थे। वो इतने मालदार थे कि वो इस जमीन पर कसम खाते अल्लाह उनकी कसमों को पूरी करता था। रुबाश असा अकबरा लव अकसम अल्लाह लअबर रहुल्लाह ताला, वो इस जमीन पर कसम खाते थे अल्लाह उनकी कसमों को पूरी करता था। ये मुसाब इब्ने उमैर रदी अल्लाह तआलानु और सैयदुश्शुहदा हजरत हमजा रदी अल्लाह तआलानु, ये दोनों उहद में आराम फरमाए, उनकी कब्र की जियारत के लिए हम जाते हैं, वहां फोटो न खिंचवाए, इबरत ले वहां। अजीब व गरीब, मैं एक मरतबा मैंने देखा काबतुल्लाह की तरफ एक साहिब को कि वो फोन लगा करके काबतुल्लाह के मुल्तजम जो होता है ना दरवाजा, वहां फोन लगाया और किसी से कह रहे थे अपने मुल्क में, कहने लगे कि मैं मुल्तजम पर खड़ा हूं, जो मांगना हो दुआ कर ले। अरे अहमद, वो मुल्तजम पर दुआओं की कबूलियत जो वहां हाजिर है उसके लिए है, न उसके लिए जो अपने मुल्क में बैठा हुआ है। लेकिन अजीब व गरीब हमारे मसाइल हुआ करते हैं, जहालत है, इल्म नहीं है हमारे। मजार अकदस सल्लल्लाहु अलैहि वसल्लम पर अल्लाह के दर अल्लाह के नबी के दरबार में हाजिर होते हैं और फोन खुला हुआ है, अपना फोटो और अपना वीडियो बना रहे, भला नबी की तवज्जो कैसे हो सकती है हमारी तरफ, जहां मेरी तवज्जो मेरी रियाकारी की तरफ है, मेरी शोहरत की तरफ है, मेरे दिखलावे की तरफ है। क्या क्या ये आयत हमने नहीं पढ़ी कि अल्लाह जल्ला शानहू ने फरमाया कि मेरे नबी अलैहिस्सलाम के पास जब तुम आओ आवाज को बुलंद न करो, ला तरफाउ अस्वातकुम फौक सौत नबी वला तज़हरु लहू बिल क़ौल कज़हर बाज़िकुम लिबाज़िन अन तहबत अअमालुकुम व अंतुम ला तश्उरून, और तुम ऐसा कोई अमल भी ना करो जिसकी वजह से नबी को तकलीफ हो जाए, कोई ऐसा अमल ना करो जिसकी वजह से आका सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ हो जाए। क्या अल्लाह के नबी हमारी तरफ देखेंगे अगर हम अपना वीडियो बनाने में लगे हुए, और अगर वीडियो बना रहे हैं तो दुरूद शरीफ की तरफ तवज्जो कैसे होगी। ये सब हमारी अहमकाना हरकतें हैं, भला ये हकीकी ईमान वालों की हरकतें नहीं हुआ करती है, ये सूरत ईमान वालों की हरकतें हुआ करती, हकीकी ईमान वालों की नहीं, सूरत ईमान वालों की। हमारे पास सूरत ईमान है, इसलिए हमारे ईमान में वो जान नहीं है। मुसाब इब्ने उमैर रदी अल्लाह तआला अन्हु जब मक्के से हिजरत करके चले हैं जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मुसाब मक्का के मालदारों में से, याद रखना बहुत मालदारों में से थे। उनके हालात में लिखा है कि रोजाना महंगे से महंगा एक सूट खरीद कर पहनते थे, फिर दूसरी मर्तबा नहीं पहनते थे, इतने अय्याश थे, इतने ऐश परस्त थे। ईमान आ गया, अल्लाह ताला ने ईमान से नवाज दिया आपको, अब मक्के से हिजरत करके मदीने जा रहे हैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के लिए, जवान है। अहले मक्का ने कहा कि ये सारी दौलत जो तू लेकर जा रहा है ना, ये तो हमारी कंट्री में कमाई है तूने। मक्के में मक्का एक कंट्री थी उस वक्त, मदीना एक दूसरी कंट्री थी, तो ये तो हमारी कंट्री में कमाया हुआ माल है, तो इसको नहीं ले जा सकता। सारा माल ले लिया और पहने हुए कपड़ों के साथ मुसाब रवाना हुए। आप अंदाज लगाएं, आपने बड़ी मेहनत से यहां कमाया हो और आप अपनी कंट्री में जाएं और ये कंट्री वाले एयरपोर्ट पर आपको यूं कहें कि आप कुछ नहीं ले जा सकते, आप बैंक बैलेंस भी नहीं ले जा सकते, आप कपड़े भी नहीं, ये बैग जितनी है वो भी यहां छोड़ दो, सिर्फ पहने हुए कपड़ों के साथ जाओ। आप बताइए आप पर क्या गुजरेगी। फरमाया कि पहने हुए कपड़ों के साथ मुसाब रवाना हुए वहां, यह नहीं सोचा कि मेरी सारी दौलत छूट गई यहां तो मैं मोहम्मद को छोड़ दूं यहीं रह जाऊं, जब मौका मिलेगा तब जाऊंगा, जब यह दौलत मिलेगी तब मैं जाऊंगा, यह नहीं सोचा। दौलत छोड़ दी पहने हुए कपड़ों के साथ दरबार नबुवत में मदीनतुल मुनव्वरा पहुंच रहे हैं। आका सल्लल्लाहु अलैहि वसल्लम से पूरा वाकया बयान फरमाया, हजरत ने मुस्कुराते हुए फरमाया मुसाब सौदा सस्ता हुआ, दौलत गई है कल मिल जाएगी, लेकिन ईमान तो महफूज है तेरा, ईमान तो महफूज है, दौलत तो कल हमारे हाथ आ जाएगी। अलमालो राहिन व गादिर, माल तो सुबह शाम आने जाने वाली चीज है, सुबह का अमीर शाम को गरीब हो जाता है और शाम का अमीर सुबह को गरीब हो जाता है। हमने अपनी नजरों से बेशुमार लोगों को देखा, मेरे अभी इस सफर में आने से पहले एक साहब मेरे पास आए दुआ के लिए, वो कहने लगे कि मैं हर साल 8-10 लाख रुपए जकात निकालता था, इस वक्त मैं मकरूज इतना हूं कि जकात का मुस्तहिक हो चुका हूं। अभी मैं इसी महीने की बात कर रहा हूं यहां सफर में आने से पहले। माल तो सुबह शाम आने जाने वाली चीज है भाई, इसके ऊपर फख्र गुरूर तकब्बुर नहीं किया जा सकता है। तो मुसाब इब्ने उमैर रदी अल्लाह तआला अन्हु जो है वो माल दौलत को छोड़ करके चले आए, अल्लाह के नबी ने फरमाया कोई हाल नहीं, माल तो कल मिल जाएगा लेकिन ईमान कहां मिलेगा। और एक वाकया ले लीजिए, कितने बजे तक वक्त हो गया, चलिए इंशाल्लाह सर के बाद। अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातुहू।